नमस्ते अनि शुभ प्रभात आदरणीय श्रोताहरू, फेरि पनि रेडियो नेपालको नियमित प्रस्तुति अन्तर्संवादको यो अर्को श्रृंखला लिएर म हरिशरण लामिछाने यहाँहरू समक्ष उपस्थित भएको छु। कोरोना भाइरसको परीक्षणले गैराति एउटा नयाँ तथ्याङ्क हामी समक्ष ल्याएको छ र उदयपुरको एउटा मस्जिदमा भारतबाट आएका व्यक्तिहरूमध्ये 12 जना र चितवनमा 2 जना गरी एकै दिन 14 जना नयाँ संक्रमित भेटिएपछि नेपालमा कोरोना भाइरस COVID-19 संक्रमितको संख्या एकैपटक 30 पुगेको छ। यो स्थितिपछि अब थप सजगता अप्नाउनु पर्ने एकातिर जिम्मेवारी बढ़ेको छ भने अर्कोतर्फ नीति निर्माण र व्यवस्थापनतर्फ लागेकाहरूलाई पनि यो संख्याले पक्कै पनि घचघच्याएको हुनुपर्छ। यिनै सन्दर्भहरूलाई जोडेर हामी संवादमा जुटेका छौं। आज हामीसँग हुनुहुन्छ वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी, उहाँलाई हामी सम्पर्क गरि नै रहेका छौं। विशेष गरी नियमित पत्रकार सम्मेलन 4:15 मन्त्रालयले आयोजना गर्ने पत्रकार सम्मेलनमा यो विवरण सार्वजनिक नभए पनि साँझ पख अनौपचारिक माध्यमबाट धेरै समाचार विवरणहरू आए र ती समाचार विवरणहरू पुष्टि गर्न केही समय अवश्य पनि लाग्छ। कुनै पनि समाचार विवरणहरू कहिलेकाहीँ पहिलोचोटि आउँदा त्यसमा केही त्रुटिहरू पनि हुन सक्छन् भन्ने सजगता संचार माध्यमहरूले प्रशस्त मात्रामा सावधानी अप्नाउनु पर्ने पनि यो अवस्था छ। त्यसकारण यस्तो खालको संक्रमणको जोखिममा सबै पक्षको त्यतिकै जिम्मेवारीपूर्ण भूमिका रहन्छ जति संचार माध्यमहरूको र सरकार तथा सम्बन्धित क्षेत्रका विज्ञ विशेषज्ञहरूको रहने गर्छ। यिनै सन्दर्भलाई जोडेर हामी कुराकानी गर्दैछौं वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीसँग। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। ध्रुवजी नमस्कार, स्वागत छ रेडियो नेपालको यो अन्तर्संवादमा।
धन्यवाद छ हरिशरणजी, श्रोताहरूलाई पनि अभिवादन।
अब दैनिकी नै भएको छ, हामी कति निकै दिनदेखि चाहिँ लकडाउनमा छौं, झण्डै झण्डै महिना दिनको अवधि पुग्न लागिरहेको छ। मानिसहरूमा कौतूहल छ, जिज्ञासा छ, डर त्रास पनि छ, होइन, धेरै कुराहरूबाट हामी चाहिँ घेरिएका छौं। अब हिजो बेलुकी एउटा नियमित पत्रकार सम्मेलन पछि एउटा विवरण आयो, अलि पुष्टि गर्न अलिक गाह्रो नै भइरहेको थियो। एकैचोटि 12 जना व्यक्तिमा 14 जना व्यक्तिमा एकैपटक चाहिँ यसरी संक्रमण देखिनु हामी सबैलाई एउटा सजग गराएको संकेतका रूपमा पनि लिन सकिन्छ। अब यसको पृष्ठभूमि हेर्दाखेरि, अहिलेसम्मको अवस्था हेर्दाखेरि, नेपालभित्र भन्दा पनि नेपाल बाहिरबाट संक्रमितहरू यहाँ फेला परिरहेका छन्, होइन, अब यसले समाजमा के मनोविज्ञानको विकास गरिरहन्छ यस्तो खालको घटनाहरू आइरहँदाखेरि?
अब सर्वप्रथम त तपाईँहरूले चाहिँ नि यो झण्डै महिना दिन हुन लाग्यो भन्नुभयो, अब त्यही हिसाबले रेडियो नेपालले भनौँ न तपाईँहरू सीमित जनशक्तिबाट मेहनत गरेर अहोरात्र यो रेडियोलाई आधिकारिक सूचना जानकारीको चाहिँ एउटा माध्यम बनाउनु भएको छ, धेरै मेहनत गरिराख्नु भएको छ। त्यसको लागि सबै रेडियो नेपालका संचारकर्मीहरू सबैलाई धन्यवाद छ, बधाई छ। यो 8 अठोट गरेको एउटा कुरो त्यो भयो,
हजुर धन्यवाद छ यसमा।
अनि अर्को कुरो चाहिँ के भने, जुन यहाँले भन्नुभयो कि एकाएक 14 जना एकै दिन थपिएको संक्रमित, यसले चाहिँ चिन्ता बढाउनु स्वाभाविक हो। सजग गराउने मात्रै होइन कि यसले चिन्ता थप्यो, र तपाईँले संकेत गर्नुभयो जस्तै, अब अहिलेसम्म हाम्रो नेपालमै उत्पत्ति भएर बिरामी भएको भन्ने भन्दा पनि बाहिरबाट, चाहे त्यो समुद्र पारबाट, चाहे छिमेकी देशबाट, जहाँबाट आयो भए पनि बाहिरबाट आउनेले सँगसँगै लिएर आएको, बिचरा जानेर लिएर आएको त कोही हुँदैन, तर अब कारणवश चाहिँ त्यस्ता मान्छेहरूको संसर्गमा परेको हुन्छ जसबाट चाहिँ त्यो जीवाणु आफूमा सरिसकेका हुन्छ, त्यो मान्छेलाई थाहा हुँदैन। त्यसैले गर्दा नै यो जुन हिन्दुलमा प्रतिबन्ध लाउने लकडाउनको जुन चलन आयो, छिमेकी देशमा पनि छ, हामी कहाँ पनि छ, बाँकी विश्वको पनि धेरै ठाउँहरूमा छ, कति ठाउँमा अलिअलि होलो खुकुलो गर्न लागेको छ, जस्तो जर्मनीमा के भने अलिकति, ऊ भारतमा पनि अब 20 तारिकदेखि अलि 20 अप्रेलदेखि अलिकति त्यो औद्योगिक गतिविधिहरू केही न केही सञ्चालन गर्ने भन्ने कुराहरू आइराखेको छ। यो ताजा स्थिति यो भयो, तर 14 जनाको कुराले 81 मान्छेलाई झस्काउनु चाहिँ स्वाभाविक हो। र अब त्यो 14 जना थपिएपछि ती कोरोना भाइरसबाट संक्रमित 14 जनाहरू थपिएपछि चाहिँ नि सरकारका विभिन्न निकायहरू, स्थानीय सरकार, होइन जिल्ला स्तरका प्रदेश स्तरका सबै निकायहरूका लागि एउटा थप चुनौती भएको छ र अब ती व्यक्तिहरू जसमा त्यो भेटियो ती व्यक्तिहरूको संसर्गमा पहिले को को थिए भन्ने पत्ता लाउँदै जानुपर्ने स्थिति यो चुनौती यो थप काम जिम्मेवारी थपिएको छ त्यसको टुङ्गो नलागेसम्म चाहिँ नि अब चुप लगाएर बस्नु हुने अवस्था चाहिँ छैन सरकारले छैन अब जनताले त के कोअपरेट गर्ने जनताले त लकडाउनमा बसिदिएका छन् त्यो नै ठुलो सहयोग भइराखेका छ आफ्नै सुरक्षाको लागि बसेका छन् तर सरकारलाई पनि सहयोग गरिराखेका छन् अब तर के भने यो रोग संक्रमित व्यक्तिको स्थिति बारे र त्यसको उत्पत्ति बारे चाहिँ कुरा पत्ता लगाउने काम त चाहिँ नि सम्बन्धित निकायहरूको त्यो कति प्रभावकारी ढंगले गर्न सक्नुहुन्छ गर्न पाउनु भएको छ गर्न चाहेर पनि नपाएको अवस्था छ त्यो त उहाँहरूलाई नै थाहा हुने कुरो हो तर जनस्तरमा त के भने नतिजा खोजिन्छ नतिजा के खोजिन्छ भने हाम्रो हामीले चुनेर पठाएको सरकार र त्यसका विभिन्न संयन्त्रहरूले हाम्रो काम किन गरिरहेका छैन राम्रोसँग भनेर प्रश्न गर्छन् जो सात दिन दस दिन लगाएर सैकडौं किलोमिटर हिँडेर चाहिँ एक ठाउँबाट अर्को ठाउँमा घरमा पुग्ने सामल खाजा केही पनि नभएको अवस्थामा ओडारमा सुत्दै सडकमा सुत्दै हिँड्नुपर्ने भोक भोकै हिँड्नुपर्ने र कहीँ चाहिँ स्थानीय व्यक्तिहरूले चाहिँ अलिकति केही दिए भनेदेखि त्यसमा आश्रित भएर बाँच्नुपर्ने अवस्था छ भने त सरकारको प्रभावकारितामा त ठूलो प्रश्न चिन्ह आयो यहाँ चाहिँ हामी चिन्ता गर्नुपर्ने कुरो चाहिँ यसमा केन्द्रित हुनुपर्छ जस्तो लाग्छ
हजुर अब यो विषयमा पनि हामी अलिकति छलफल गरौंला ध्रुवजी अब यो केही दिन अगाडि विशेष गरी अब भारतीय मिडियाहरू अलिकति उत्तेजक छन् नै भन्छौ हामी होइन तर अब अरू उत्तेजक छ भनेर हामीले आफ्नो संयम गुमाउने त कुरा आएन त्यो समाचार विवरण जसले चाहिँ केही व्यक्तिहरू नेपालको भूमि प्रयोग गरेर भारतमा चाहिँ संक्रमण फैलाउन खोजिरहेका छन् भन्ने एक प्रकारका अपुष्ट समाचारहरू आए हामीले त्यति धेरै ध्यान दिएनौ अलिअलि ध्यान त दियौं सुन्यौं हामीले तर त्यहाँ कहिलेकाहीँ यस्ता अपुष्ट कुराहरूले पनि केही आन्तरिक रूपमा केही छ कि भन्ने एउटा आशंका जन्माउने ठाउँ दिँदो रहेछ कि भनेर हामी जस्ता संचारका विद्यार्थीहरूलाई पनि केही पाठ सिकायो जस्तो लाग्छ यो अहिलेको घटनाले भनेपछि कहिलेकाहीँ हावा नहल्लिकन चाहिँ नचलिकन पात त हल्लिँदैन नि होइन भने त्यस्ता खालका र्युमर्सहरू जसलाई हामी चाहिँ यस्तो खालको समयमा चाहिँ मान्छेले संचार माध्यमहरूले कहिलेकाहीँ अतिरञ्जित गर्छन् हल्ला फैलाउनलाई प्रश्रय गर्छन् भनेर समातिएका उदाहरण पनि छन् तर एउटा अलिकति जिम्मेवार संचार माध्यमको हिसाबले हेर्दाखेरि अब आएका घटनाहरूलाई आएका विवरणहरूलाई अपुष्ट समाचारहरूलाई पनि अलिकति घोत्लिनुपर्ने स्थिति पनि आएको
हो सही कुरा हो अपुष्ट अवस्थामा रहेको समाचार भए पनि समाचार ऊ यहाँले भन्नुभयो जस्तो हावा नचलिकन त पात हल्लिएको छैन भने चाहिँ हावा कतातिर हो कुन दिशाबाट आएको छ त्यो त हेका गर्नु पर्यो झ्याल ढोका छुन्नुपर्ने हो कि त्यो हावा ठुलै झोक्का आउने हो कि त्यो त्यति त विश्लेषण गर्नु पर्यो त्यसको पुष्टि त अब पुष्टि भएको छैन भनेर चुप लगाएर बस्ने कुरो आएन सजग हुनुपर्छ त्यो पुष्टि भइदियो भने त फेरि त्यसको परिणाम दुःखद हुन सक्छ त्यतिर हामीले त्यो दुःखद परिणाम नआओस् भनेर हामीले पहिले नै सजग हुनुपर्छ जहाँसम्म यहाँले चाहिँ नि भन्नुभयो कि चाहिँ नि यो नेपालबाट तीनजना मान्छेहरूलाई यो के अरे संक्रमणको भएको कोरोना लिएर चाहिँ भारततिर पस्ने र आगो सल्काउने भएका छन् भन्ने खालको मैले पनि समाचार पढेँ त्यो चाहिँ के भने एउटा सीमावर्ती यो रक्सोलको पारीको सीमावर्ती चाहिँ नि कुनै भारतीय जिल्लाको अधिकारीले आफ्नो केन्द्रलाई पठाउने रिपोर्ट त्यो पनि गोप्य रिपोर्ट हुन्छ गुप्तचरको रिपोर्ट चाहिँ नि त्यसमा यस्तो लेखिएको थियो कि चाहिँ यस्तो नेपालबाट यसरी आउन लागेका छन् भनेर भने त्यो गोप्य र गुप्तचरको रिपोर्ट भनेकै त्यति चाहिँ नि अब पुष्टि भएको शत प्रतिशत पुष्टि भएको स्थिति एक त हुने कुरो भएन अर्को कुरो के भयो भने त्यो गोप्य रूपमा चाहिँ नि कुनै गन्तव्यको लागि पठाइएको चिजलाई बिचमा चुहाएर त्यो समाचार त्यो सूचना चुहाइयो गोप्य रिपोर्टमा यस्तो लेखेको छ भने गोप्य रिपोर्टमा कसरी पहुँच भयो त संचार माध्यमको त्यसैले त्यो पत्याउन नसकिने कुरा छँदै थियो त्यो के भने त्यसले चाहिँ उताबाट भारतको चाहिँ राजधानी नयाँ दिल्लीमा निजामुद्दिन भन्ने ठाउँमा जुन चाहिँ यो मुस्लिम समुदायको चाहिँ एउटा कुनै बैठक थियो त्यहाँबाट निस्किएर आएका मान्छेहरू ती चाहिँ कोही नेपालका पनि थिए कोही पाकिस्तानका कोही इन्डोनेसियाका विभिन्न देशका रहेछन् तर अब त्यो त्यसरी निस्केर आउने मान्छेहरूमा संक्रमण बढी देखियो. एकै ठाउँ बस्नु नहुने, अलिक टाढा टाढा हुनुपर्ने, होइन, दूरी कायम गर्नु, यी सबै कुराहरू पालना त्यति भएन
सर.
त्यसमा नियन्त्रण निगरानी गर्न त्यहाँको निकायले सकेन. तर त्यसको प्रभाव के हुने भयो भने इन्डोनेसिया पनि हुने भयो, पाकिस्तान पनि हुने भयो, नेपाल पनि हुने भयो, बंगलादेश पनि हुने भयो, सर्वत्र मान्छे गएको छन्. अब तिनको संसर्ग को कोसँग भयो भनेर पत्ता लगाउनलाई त ठूलो जटिल चुनौतीको विषय हरेक देशहरूलाई परिराखेको छ. तर परेको छ भनेर यो हामीबाट आएको होइन, उताबाट आएको, त्यसैले हामीलाई मतलब छैन भन्नु त भएन. यो त चाहिँ नि सरकारले नै चाहिँ नि यसमा चनाखो हुनु पर्यो, विभिन्न संयन्त्रहरूको प्रयोग गर्नै पर्यो. तर त्यसमा के भने त्यो समुदायका मान्छेहरूले कतिपय अवस्थामा सरकारी व्यक्तिहरूलाई जो त्यसको छानबिन गर्न खटिएका छन्, प्रहरी अरू प्रशासनिक व्यक्तिहरू, तिनीहरूलाई सहयोग गरेनन्, कोअपरेसन भएन भन्ने कुराहरू आइराखेका छ. त्यसैले अब त्यो त्यस्ता मान्छेहरू एकै ठाउँमा जम्मा भएको ठाउँहरू, मस्जिद, खास गरिकन मुस्लिम सम्प्रदायको मान्छेहरू भए हुनाले मस्जिदहरूमा चाहिँ नि भएको र त्यहाँ चाहिँ नि अब छानबिन गर्न जाँदाखेरि अथवा एकान्तको लागि लैजान खोज्दा, क्वारेन्टिनमा लान खोज्दाको लागि त्यसमा चाहिँ सहयोग नगरेको अथवा त्यहाँ बसेर पनि क्वारेन्टिनमा बसेर पनि त्यसका नियमहरू निर्देशनहरू पालन नगरिदिएको अवस्था पनि छ. त्यो चाहिँ के भने त्यो समुदायको नेतृत्व गर्ने निकायहरू जस्तो यहाँ नेपालमा मुस्लिम आयोग भन्ने छ, के छ, यी सबै आयोगै नभए पनि एउटा सामुदायिक रूपमा नेतृत्व लिएर बस्ने व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूले आफ्नो समुदायका व्यक्तिहरूलाई सरकारी संयन्त्रबाट खटिएका कर्मचारीहरूसँग सहयोगको भावनाले काम गरिदिनु पर्यो, बताइदिनु पर्यो, सूचनाहरू, तथ्यहरू, सबै कुराहरू देखाइदिनु पर्यो, जसले गर्दा नत्र त यो पूरा मुलुकलाई संक्रमित गराउने खतरा छ नि त. त्यो जोखिम मोल्न त्यो समुदायका व्यक्तिहरूले चाहनुहुन्छ, त्यो होस् भन्ने चाहनुहुन्छ, त्यसो त होइन होला, पक्कै होइन, हुँदै हुन सक्दैन. त्यसैले सहयोग उहाँहरूले दिनुपर्छ र सरकारले पनि लिनलाई प्रयत्न गरिराखेको हुनुपर्छ निरन्तर. अब गरियो भएन भनेर हातखुट्टा बाँधेर बस्नु हुँदैन.
हजुर, जस्तो भनौँ न, अब यही प्रसंगमा अब यो संजोग हो या नियत हो भन्ने पनि अब हामी संसारमा रहेकाहरूले त हेर्नुपर्ने स्थिति आयो. एकातिर नेपाल सधैँ एउटा धार्मिक सद्भाव भएको मुलुक, त्यसले गर्दाखेरि यी कुराहरू उठाउनु नै बेकार छ भनौँ न, मेरै प्रश्नलाई नै मैले बेकार भन्छु एक प्रकारले. तर यहाँले संकेत गरे जस्तै यदि कुनै सम्प्रदाय विशेष, धार्मिक समुदाय विशेष अथवा कुनै पनि पक्षबाट यदि त्यस्ता कुराहरू जानी नजानी भएको छन् संयोगवश या नियतवश, त्यो सम्बद्ध निकायले चाहिँ कमसेकम आम सर्वसाधारण प्रति जवाफदेही भएर आफ्नो प्रेस विज्ञप्ति अथवा आफ्नो अवधारणा चाहिँ राज्य समक्ष, आम नागरिक समक्ष सार्वजनिक गर्नु अहिले चाहिँ जरूरी छ नि, होइन? विशेष गरी मुस्लिम आयोग जस्ता चाहिँ संस्थाहरूले के भन्यो, यो कुनै नियत होइन है, यो चाहिँ रोग हो, रोग जसलाई पनि लाग्न सक्छ. हामीले जसरी आएका छन् संचार माध्यमहरूमा चाहिँ विभिन्न अन्तर्राष्ट्रिय कारणहरूले गर्दाखेरि चाहिँ उहाँहरूको बीचमा घम्सी भएको होला एउटा देश र अर्को देशमा, तर हामी जस्तो सानो देशको लागि चाहिँ यो मतलबको कुरो होइन है. स्वास्थ्य र सुरक्षा चाहिँ हाम्रो कन्सर्नको कुरा हो भनेर सायद भन्नुपर्छ होला, होइन? यसरी सम्बन्धित निकाय
एकदम शत प्रतिशत सहमत छु म यसमा. गर्नुपर्ने नै मैले अघि पनि अलिकति संकेत गरेँ कि यो समुदायका नेताहरू, त्यो चाहे औपचारिक रूपमा गठन भएको मुस्लिम आयोगको अध्यक्ष होस् अथवा त्यहाँको नेतृत्व होस् अथवा त्यो त्यस्तो आयोगभन्दा बाहिर पनि समुदायको नेतृत्व गरेर बस्नुभएको मौलवीहरू, मौलानाहरू जो हुनुहुन्छ, उहाँहरूले त चाहिँ आफ्ना शिष्यहरूलाई, आफ्नो धर्मका अनुयायीहरूलाई चाहिँ बताउनु पर्यो र सहयोग गर्नु पर्यो, त्यता सहयोग गर सरकारलाई भनेर. अर्को चाहिँ के भन्नु पर्यो भने यहाँले भने जस्तो एउटा सशक्त रूपमा सबै देशैभरि सुनिने, देश बाहिर पनि सुन्छ प्रविधिले गर्दाखेरि, देशैभरि सुनिने गरिकन एउटा चाहिँ वक्तव्य खुला रूपमा निकाल्नु पर्यो कि यो एउटा संयोगले यस्तो हुन गयो, कागतालीले भयो, त्यसले गर्दाखेरि हामी प्रभावित छौं, सबै जनता प्रभावित हुने कुरा हो, हाम्रो समुदाय मात्रै होइन, त्यसो भावनाले त्यसमा सहयोग गर्न, सहयोगी हुन हामी तयार छौं, हामीले गर्नुपर्छ भनेर सबैलाई चाहिँ नि एउटा निर्देशनको परिपत्रको भाषामा पनि भन्नु पर्यो. किनभने अहिले त अब एक ठाउँबाट अर्को ठाउँ मान्छे गएर भन्ने कुरो भन्दा पनि एउटा संचार माध्यमकै उपयोग गरेर, सदुपयोग गरेर, वक्तव्य निकालेर एउटा चाहिँ जिम्मेवारी बोध, एउटा नागरिक समुदायको चाहिँ जिम्मेवारी लिएको बसेको संस्थाहरू, समुदायका नेतृत्वकर्ताहरूले चाहिँ बोल्नु पर्यो र तदनुसार मान्छे आश्वस्त हुन पाउनु पर्यो. बोल दिएर मात्र हुँदैन, हामीले विधि पुर्याउनलाई एउटा औपचारिकतालाई बोल दिउँ भनेर हुँदैन, जिम्मेवार भएर बोल्नु पर्यो. किनभने यसले अब मुस्लिम गैर मुस्लिम भनेर छुट्याउँदैन रोगले, एउटालाई सरेको रोग अर्कोलाई सर्छ. एउटा विक्रेता छ एउटा क्रेता छ. एउटा पसलमा हेर्न जानुहोस् न, अब विक्रेता चाहिँ नि मुस्लिम समुदायको होला, क्रेता चाहिँ अरू गैर मुस्लिम समुदायको होला, अनि उसलाई सर्छ अनि त्यो रोगले त केही यो
यी सबै कुराहरू त हामीले मान्छेले बाँडेका कुराहरू नै हुन् तर एउटा मानवीयता नै सबैभन्दा पहिलो कुरा हो र यस्तो खालको यो यो महामारीमा त सबभन्दा पहिलो प्राथमिकता नै मानवीय धर्म होइन ह्युम्यानिटीको कुरा आउँछ. आदरणीय श्रोताहरू, अन्तर्संवादमा हामी छौं आजको बिहानीमा वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारीजीसँग कुराकानी गरिरहेछौ. अलिकति ध्रुवजी होइन, विभिन्न समाचार विवरणहरू सूचनाहरू त आइरहेका छन्, केही राम्रा कामहरू पनि भएका छन् होइन, अलिकति यसमा दिउँ. अब सरकारमा काम गर्नेलाई पनि दबाव हुन्छ, सरकारले यसो गरेन उसो गरेन त्यो गरेन, अब जनताले पनि भन्ने भए एउटा अभिव्यक्ति स्वतन्त्रताको हिसाबले अथवा आफूलाई मर्का परेको कुरा भने हिँडेर नजाऊ लकडाउनमा बस भने मान्छे हिँडे, सरकारले गर्दिएन व्यवस्था गर्दिएन भन्ने यी दैनिकी कुराहरू एका ठाउँमा छोडेर राम्रा राम्रा काम र प्रयासहरू पनि यस्तो संकटको बेलामा भएको छ नि. जस्तो पीपीई नै उत्पादन गर्ने कुरामा चाहिँ महावीर पुनले अहिले आविष्कार केन्द्रलाई सक्रिय बनाएको कुरा होइन, यो वीर हस्पिटलमा पढ़िरहेका विद्यार्थीहरू चाहिँ हामी सुदूरपश्चिममा गएर सेवा गर्छौं भनेपछि सरकारले हिजो प्लेन चार्टरै गरेर पठाएका कुरा, अथवा विदेशबाट चाहिँ सरसामान ल्याउन ढिला भयो भनेर नेपाल एयरलाइन्स चार्टर गरेरै होइन हिजो पनि दिनभरि चाहिँ सामान ओसारेका कुरा, यो संकटमा पनि सकारात्मकताहरू देखिएका छन् नि होइन ध्रुवजी, यसलाई कसरी एप्रिसिएट गर्न सक्छौ हामी?
होइन राम्रो, अब यस्तो के भने यस्तो चुनौतीहरूले अवसरहरू पनि प्रदान गर्छन्, आफ्नो अभ्यास आफ्नो सिप आफ्नो क्षमताको उपयोग गर्ने पनि बेला हो. जो चाहिँ नि भनौँ न हवाईजहाज चाहिँ चार्टर गरेर चाहिँ गन्तव्यमा जनशक्ति भने डाक्टरहरू पुर्याउने सरसामानहरू पुर्याउने अरू कामहरू गर्ने, अब यो त यस्तो किसिमको चाहिँ नि अवस्था त आज अघि आएको यत्रो स्केलमा यत्रो यत्रो चाहिँ स्तरमा चाहिँ आएको त कोप गर्नु परेको थिएन. हामीले भूकम्प त सामना गर्यौं तर त्योभन्दा पनि बेग्लै खालको त्योभन्दा पनि ठूलो यो त विश्वव्यापी महामारीको रूपमा आएको छ, हामी अलग रहन सक्दैनौँ. त्यसो भए हुनाले सरकारले केही गरेको छैन भन्ने त होइन, तर पर्याप्त भएन कि भन्ने कुरो चाहिँ नि रहिरहने भयो. पहिले त्यो त रहने अघि पछि पनि रहन्छ यस्ता कुराहरूमा, त्यसबाट चाहिँ सरकार पनि के भने साह्रै चाहिँ नि त्यसलाई प्रतिक्रियाको रूपमा चाहिँ चर्को प्रतिक्रियाको रूपमा लिएर फेरि त्यसै रूपमा त्यही स्तरमा गएर सम्बोधन गर्नतिर लाग्ने होइन कि. अब सरकारमा बसेपछि सत्ता ढुकुटी सुरक्षा निकाय सबै आफ्नो नियन्त्रण भएपछि पर्याप्त गर्न सकिएन भनेर जनस्तरबाट आवाज उठेपछि त्यसलाई चाहिँ सम्बोधन गर्न त्यसलाई ध्यान दिन त अस्ति मान्नुहुन्न. अब आजकै चाहिँ एउटा अखबारको चाहिँ सिरानमै के लेखिरहेको देख्छु, चित्रहरू पनि देख्छु, शीर्षक के छ भने मजदुर सड़कमा छन् तर चुनावका बेला बसका बस भरेर मान्छे गाउँमा उतार्ने दलका नेता कहाँ छन्? अब यो प्रश्न त जायज हो, ती दलकै नेताहरू चाहिँ अहिले सरकारमा पुगिरहेका छन्. त्यसैलाई अब हिजो मात्रै पनि सर्वोच्च अदालतले चाहिँ अलपत्र परेका बाटोमा हिँडिरहेका मान्छेहरूलाई चाहिँ सुरक्षित चाहिँ घर पुर्याइदिनु भनेर चाहिँ आदेश दिएको छ. अब यस्तो अवस्थामा सरकारसँग भएका साधन स्रोतहरू जस्तो भनौँ न अब के छ भने प्रहरी छ सेना छ अब यो निजामती क्षेत्रका पनि मन्त्रालय छन् विभाग छन् तिनका साधनहरू जुन छन् सवारी साधनहरू त्यसमा चाहिँ नि अब अहिले तेल पनि उपलब्ध छ सरकारलाई पनि छ स्वास्थ्यमा पनि छ भन्छन् होइन. जे होस् त्यो ठाउँबाट जहाँ जहाँ अलपत्र परेर बसेका मान्छे छन् तिनीहरूलाई टिपेर लगेर बाटोमा खाना पनि खुवाएर बोकेटला नभएन नागरिकको खाद्य सम्प्रभु हक छ भनेर यहाँ संविधानमा लेखिदिएर पुग्ने होइन होइन व्यवहारमा उतार्नु पर्यो. त्यसैले ती मान्छेहरूलाई गन्तव्यमा पुग्ने आफ्नो हिँडिसके त के गर्ने? अब यहाँ रोजगारी छैन, अब यहाँ मात्रै कुरो होइन, विराटनगरका मान्छे सुर्खेत पुगेका छन्, सुर्खेतका मान्छे जुम्ला पुगेका छन्, विभिन्न अवस्थाले गर्दाखेरि भोकै नाङ्गै असुरक्षित बच्चा केटाकेटी लिएर हिँड्नु परेका मान्छेहरूको के स्थिति होला है? त्यो चाहिँ नि त्यो 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 संवेदनशीलता अपना देखेर त्यो अनुभव गरेर तदनुसारको चाहिँ काम चाहिँ के भने कति ठाउँमा चाहिँ नि चामल दिएर पुग्ला भने पकाएर खानु भन्न सकिएला, कति ठाउँमा त तयारी अवस्थाको खोलेर प्याकेट खोलेर खानुपर्ने अवस्था चाहिँ खानुपर्ने खान सकिने चिजहरू सामग्रीहरू लिएर त्यस्तो चाहिँ पुलिन्दाहरू चाहिँ ठाउँ ठाउँमा पुर्याउनु पर्यो. यसमा चाहिँ हवाईजहाज प्रयोग गर्ने, सेना प्रयोग गर्ने, प्रहरी प्रयोग गर्ने यी सबै. अब लकडाउनमा चाहिँ अब त्यसमाथि के भने कति ठाउँमा चाहिँ अलिकति अब अत्यधिक जोसले जाँगरले अलि उत्तेजनाले अब चाहिँ हुन्छ नि प्रहरीहरूबाट कुनै किसिमको दुर्व्यवहार भयो नागरिक स्तरमा औषधि किनेर फर्कियो मान्छेलाई पनि पिटाइ खानु पर्यो चाहिँ डाक्टरले समेत पिटिनु पर्यो भन्ने चाहिँ कुराहरू सुन्नु नपरे हुन्थ्यो. त्यसरी
कसरी अपवादमा छ नि ध्रुवजी, अपवादमा यस्ता घटनाहरू त आइ नै रहन्छन् होइन, जहाँ पनि आउँछन् विश्वको जुनसुकै ठाउँमा पनि 100% भन्ने कुरा त सायद मानव सभ्यतालाई त्यसरी नियन्त्रण गर्न त एकदमै ठूलो अधिनायकवाद नै हुनु पर्ला होइन. अब पहिले पहिले हामीले सुनेका कथामा सुनेका पात्रहरू होला, तर आजको एउटा खुल्ला विश्वमा व्यवहारिक एकतालाई पनि हेर्नु पर्यो र जुन प्रक्रिया छ त्यो प्रक्रिया यदि मान्य छैन भन्ने संकेत आयो भने विकल्पहरू पनि त सरकारले अथवा जसले नियमन गर्ने निकाय छ, उदाहरणकै लागि भनौँ अब बीपी राजमार्गमा चाहिँ सरकारले लकडाउन गर भनेको छ तर त्यहीको प्रहरी अधिकृतले मान्छेलाई रेस्क्यू गरेर पठाइरहेछ. अब त्यो वास्तवमा त कारवाही गर्नुपर्ने हो नि प्रहरी अधिकृतलाई होइन, तर उसले के देखायो भने उसले मानवीय संवेदनशीलता देखायो. जुन नियम जुन उद्देश्यका लागि चाहिँ जारी गरिएको थियो त्यो भन्दा भिन्न परिस्थिति आएपछि त अनि अनि मानवभित्रको मानवीय संवेदनशीलता भएन भने त हामी त मानिस त रोबोट होइन नि ध्रुवजी होइन. त्यसकारण यी कुराहरू चाहिँ पुगोस् भन्ने अभिप्रायले पनि हामी छलफल गरे हौ होइन.
ठिक छ, त्यो काम गरिएको पाटो त आफ्नो ठाउँमा छ, तर अब जस्तो लकडाउन छ हिन्डुल गर्नुहुन जहाँ हुनुहुन्छ त्यही नै बस्नुहोस् भनेर भनिएको छ अवस्था
होइन. अधिकांश 90% बसेका पनि होला, तर केही मानिसहरू माने यही छुटफुटलाई कसरी व्यवस्थापन गर्ने व्यवस्थापनको कुरो यो पनि आयो.
यहाँनिर चाहिँ अलिकति हरिशरणजी छुटफुट मात्रै छैन, जुन मान्छेहरूको लस्कर देखिन्छ नि त्यो पूर्व गएको पश्चिम गएको है त्यो लस्करहरूको फोटो देखिन्छ, जुन जुन मान्छेहरूले उद्गारहरू आफ्नो चाहिँ गुनासोहरू पोखिराखेका छन् संचार माध्यमहरूसँग सीमित रूपमा भए पनि, किनभने फिल्डमा त धेरै संचार माध्यमका प्रतिनिधिहरू पनि गइरहनु सुविधा भएको पनि छैन, गइ जाने प्रवृत्ति पनि हराउँदै गएको छ. फिल्डमा गएर रिपोर्टिङ गर्ने त्यो पनि चाहिँ हराउँदै गएको छ, खालि चाहिँ टिपटाप गर्यो यताको उता उताको यता तलको माथि माथिको तल पारे त्यही प्रस्तुत गर्ने सरकारी विज्ञप्तिलाई चाहिँ ठुल्ठुलो भन्ने नै त्यही भएकै बाहेक जिम्मेवारी पुग्यो भन्ने पनि सञ्चार माध्यमको प्रवृत्ति देखिया छ. त्यो पनि अपवाद होला नि, मैले तपाईँले भनेको अपवादको रूपमा त्यस्तो पनि प्रवृत्ति देखिया छ. तर अपवाद नै भोलि रूल जस्तो नभइदियोस्, एक्सेप्सन नै रूल जस्तो नभइदियोस्, त्यसमा चाहिँ सजग हुनुपर्छ भन्ने कुरा हो है. अब यसमा चाहिँ के भने 100% भन्ने कुरा 100% चाहिँ प्रभावकारी हुन्छ यस्तो अवस्था फेरि आज अघि कहिले बिहोरिएको छैन यस्तो अवस्था. अब कसरी हुने, कहाँ कहाँ काहीँ न काहीँ छुटफुट त भइ नै जान्छ त्यो कुरा छ. तर जुन सरकार छ त्यो चाहिँ सरकारका संयन्त्रहरू निकायहरू तिनीहरू चाहिँ नि कति प्रभावकारी रूपमा गइरहेका छन्. जस्तो भनौँ एउटा मलाई अब भन्न मन लाग्यो एउटा सन्दर्भ, जुन प्रधानमन्त्रीको राहत कोष भनेर चाहिँ नि छ होइन, त्यो प्रधानमन्त्रीको राहत कोषमा चाहिँ कति करोड थपियो, कसले कति करोड दियो, अस्ति मात्र पनि पूर्व राजाको 2 करोड आयो, कसले 1 करोड दियो, तपाईँले नै अन्तर्वार्ता लिनुभएको थियो चौधरीजीको, यी सारा कुराहरू चाहिँ आयो. ती करोडौँमा जम्मा भएको रुपियाँ पैसाको उपयोग अहिले नभए कहिले उनी त्यो थन्क्याएर राख्नलाई चाहिँ दिएको होइन, त्यसको उपयोग गरेर प्याकेट प्याकेटमा अघि मैले भने खान प्याकेट खोलेर खान पाइने अवस्थाको चिज पनि लगेर दिनु पर्यो, यो ड्रप पनि गर्नु पर्यो ठाउँ ठाउँमा आवश्यकता अनुसार. यो त ठुलो असाधारण अवस्था हो नि. हामीले सामान्य रूपमा स्थानीय निकायलाई भनेका छौँ उनीहरूले लगत ल्याएर चाहिँ नि त्यो अनुसार चाहिँ नि राज बाँडेका छन् भन्दा, जसको चाहिँ तेरो नागरिकता प्रमाणपत्र लिए, तेरो चाहिँ यो कागज लिए, तेरो सिफारिस लिए अनि मात्रै दिन्छु भनेर मान्छे त्यो अवस्थामा त अमानवीय भयो नि. हामी विदेशबाट यहाँ नेपालमा आएर बसेका मान्छेलाई चाहिँ हामी केही पनि सोधपुछ नगरिकन पनि दिनुपर्ने अवस्था हो नि. आफ्नै देशको नागरिक काठमाडौँबाट पोखरासम्म अब पैदल हिँडेर जान लागिरहेको
छ, कागजपत्र थिएन होला, ऊ कतै दर्ता नभएको होला,
कागजपत्र छैन भनेर सोध्ने बेला होइन. यो
कागजपत्र नभएकालाई पनि कसरी दिन सकिन्छ भनेर सोच्नु पर्यो होइन,
कागजपत्र खोज्ने बेला होइन. तेरो परिचय पत्रले दिन्छ भन्दा कहाँ जाओस् ल्याओस् भोग लागिरहेछ. यो मानवीय कुरा हो, संवेदनाको कुरा
जरुर. यस्तो यस्तो संकटको बेलामा हामी सबैले मानवीय संवेदनशीलता नगुमाउ र नियम पनि नतोडौ। फेरि साथसाथै यो पनि अर्को एउटा चुनौती छ, यी चुनौतीलाई हामी सबै मिलेर सामना गर्न सकौं। धेरै धन्यवाद छ ध्रुवजी, समय दिनुभयो र आफ्नो दृष्टिकोणहरू राखिदिनुभयो,
धन्यवाद
छ यहाँलाई। त आदरणीय श्रोताहरू, अन्तर्संवादको निर्धारित समय सकियो। हामी पछिल्ला केही समसामयिक सन्दर्भहरूलाई जोडेर वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारीसँग कुराकानी गर्दैथ्यौं र निचोडमा हामी के पुग्यौं भने नियम कानून विधि विधान र आदेश निर्देशनहरू नागरिकले पक्कै पालना गर्नुपर्छ, तर बीचबीचमा देखिएका मानवीय संवेदनशीलताहरूलाई पनि हामीले नबिर्सौं र हामी सबै एकाकार भएर नै यो चुनौतीको सामना गर्न सक्छौ। यही आशयका साथ प्राविधिक साथी शंकर भण्डारीलाई धन्यवाद। म हरिशरण लामिछाने बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।